नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट। यो कार्यक्रम हरेक साता शनिबार बिहान 7 बजेको समाचारपछि रेडियो नेपालबाट प्रसारण हुन्छ। आजको कार्यक्रममा हामी काठमाडौँमा नेपाल पूर्वाधार सम्मेलन सम्पन्न, निजी क्षेत्रलाई व्यापार व्यवसायका लागि थप सहज वातावरण बनाउनु पर्नेमा सम्बद्धहरूको जोड़, सरकारद्वारा निर्यातमा अनुदान दिने सम्बन्धी कार्यविधि संशोधनको गृह कार्य, मानव विकास सूचकांकमा नेपालको अवस्थामा गिरावट, राजस्वको दर हेरफेर, राजस्वको नयाँ क्षेत्र पहिचान एवं चुहावट नियन्त्रणका लागि सुझाव दिन गठित राजस्व परामर्श समितिद्वारा सुझावका लागि अध्ययन जारी लगायतका आर्थिक प्रसंग प्रस्तुत गर्छौं। शुक्रबार काठमाडौँमा सम्पन्न नेपाल पूर्वाधार सम्मेलनमा निजी क्षेत्रलाई व्यापार व्यवसायका लागि थप सहज वातावरण बनाउन आवश्यक रहेकोमा विज्ञहरूले जोड़ दिनुभएको छ। पूर्व प्रधानमन्त्री भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले संयुक्त रूपमा आयोजना गरेको पूर्वाधार सम्मेलनको उद्घाटन गर्नुहुँदै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई विश्वासमा नलिई देशले आर्थिक विकास र समृद्धि हासिल गर्न नसक्ने बताउनुभयो। पूर्व प्रधानमन्त्री प्रचण्डले आर्थिक समृद्धिका लागि निजी क्षेत्र महत्वपूर्ण साझेदार भएकाले अनुकूल वातावरण निर्माण गर्न आफू लागि पर्ने पनि बताउनुभयो। पूर्व प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय सरकार र निजी क्षेत्रबीच हार्दिक सम्बन्ध बनेको र त्यसै अनुसार सहकार्य पनि भइरहेको बताउनुभयो। बजेट अथवा सरकारको नीति तथा कार्यक्रमबाट पनि निजी क्षेत्र खुशी हुनु यसको उदाहरण भएको प्रचण्डको भनाइ थियो। उहाँले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको पनि बताउनुभयो। नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले पूर्वाधार विकासका लागि आवश्यक लगानी अझै पनि हुन नसकेको बताउनुभयो। पूर्वाधार विकासमा देखिएको खाडल कम गर्न कुल गृहस्थ उत्पादनको 8.9-8.5% लगानी हुनुपर्नेमा अहिले 3-7% मात्र लगानी भइरहेको तथ्याङ्क उहाँले प्रस्तुत गर्नुभयो। पुँजीगत खर्च कमजोर हुँदा पूर्वाधार विकास मार्फत हुने आर्थिक वृद्धिको अवसर प्राप्त हुन नसकेको अग्रवालले बताउनुभयो। एसियाली विकास बैंक एडीबीका उपाध्यक्ष अशोक लाभासाले नेपालको आर्थिक विकासका लागि पूर्वाधार निर्माण नै आवश्यक रहेको र त्यसका लागि एडीबी सहकार्य गर्न सदैव तयार रहेको धारणा राख्नुभयो। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष सोडिङ वाग्लेले विश्व औद्योगिक क्रान्तिका चरणलाई नेपालको नेतृत्ववर्गले अनुभूत नै गर्न नसकेको विचार व्यक्त गर्नुभयो। अर्थतन्त्रलाई गतिशील बनाउन पूर्वाधार पहिलो शर्त भए पनि यसमा वृहत अध्ययन तथा अनुसन्धान, लक्ष्य निर्धारण, जोखिम तथा लाभको हेक्का राख्नुपर्ने उहाँको भनाइ थियो। कार्यक्रममा पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पूर्वाधार विकासका लागि नेपालले अनुसरण गरेको सार्वजनिक निजी साझेदारीको नीति नै असफल सिद्ध भएको धारणा व्यक्त गर्दै साझेदारी भन्नासाथ द्विपक्षीय बीच बराबर इमानदारीता चाहिनेमा जोड़ दिनुभयो। लगानी बोर्डका पूर्व कार्यकारी अधिकृत राजेश पन्तले पूर्वाधारमा ठूलो लगानी हुने भए पनि त्यस्ता परियोजनामा हुने राजनीतिकरणले निराशा पैदा गर्ने बताउनुभयो। सम्मेलनमा विकासका लागि आवश्यक पूर्वाधारको प्रकृति र प्राथमिकता परिवर्तन भएको विज्ञहरूले बताउनु भएको थियो। कोविड महामारीले अहिलेसम्मका पूर्वाधार, त्यस्ता पूर्वाधार निर्माणमा अपनाइएका मोडल, सहभागिता जस्ता विषयमा पुनर्विचार गर्नुपर्ने अवस्था आएको पनि उहाँहरूले बताउनुभयो। जलवायु परिवर्तन, सामाजिक वृहत्तर हित, सबै लाभान्वित हुने पूर्वाधारको दीर्घकालीन लक्ष्यका प्राथमिकता र प्रकृतिमा परिवर्तन आएसँगै यसले धेरै लगानीको माग गर्ने विज्ञहरूको भनाई रहेको थियो।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीले हरेक वर्ष सार्वजनिक गर्ने नेपालको मानव विकास सूचकांकमा लगातार दोस्रो वर्ष गिरावट आएको छ। बिहिबार काठमाडौँमा सार्वजनिक संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको मानव विकास प्रतिवेदन सन् 2021-22 नेपालको मानव विकास सूचकांकका दृष्टिकोणले लगातार दोस्रो वर्ष खस्किएको वर्षका रूपमा रहेको छ। प्रतिवेदन अनुसार नेपालको मानव विकास सूचकांक सन् 2021-22 0.602 रहेको छ। सन् 2019 0.611 रहेको मानव विकास सूचकांक सन् 2020 0.604 थियो। सन् 2018 भने नेपालको मानव विकास सूचकांक 0.601 थियो। दक्षिण एसियाली मुलुक नेपाल लगायत भारत र भूटान पनि मानव विकास सूचकांकमा पछाडि परेका छन्। पाकिस्तान र मालदिव्सको मानव विकास सूचकांक सन् 2020 घटेको भए पनि अहिले त्यसमा सुधार आएको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले जनाएको छ। श्रीलंका र बंगलादेशको मानव विकास सूचकांकमा भने दुवै वर्ष बढ़ेको छ। सन् 2021 मानव विकास सूचकांक श्रीलंकाको 0.782, मालदिव्सको 0.747, भूटानको 0.666, बंगलादेशको 0.661, पाकिस्तानको 0.644 र भारतको 0.633 रहेको छ। त्यसै गरी अफगानिस्तानको मानव विकास सूचकांक 0.478 रहेको राष्ट्रसंघीय विकास कार्यक्रमले जनाएको छ। प्रतिवेदन अनुसार मानव विकास सूचकांकमा नेपाल 143 स्थानमा छ। दक्षिण एसियाली मुलुक पाकिस्तान 161, भारत 132, बंगलादेश 129, भूटान 127 र श्रीलंका 73 स्थानमा छ। सन् 2020 नेपाल 144 स्थानमा रहेको थियो।
सरकारले लामो समयदेखि बन्द रहेका सरकारी उद्योगहरू पुनः सञ्चालन गर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले बन्द रहेका सरकारी उद्योगहरू पुनः सञ्चालन गर्ने तयारीमा सरकार रहेको बताउनु भएको छ। बिहिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उद्योग मन्त्री बडुले विभिन्न कारणले बन्द भएका उद्योगलाई चालू आर्थिक वर्षभित्रै सञ्चालन गर्न मन्त्रालयले नीतिगत व्यवस्था गर्दै लगानीको ढाँचा तयार गरिरहेको बताउनु भएको छ। औद्योगिक क्षेत्रलाई पूर्ण क्षमतामा सञ्चालन गरिने र बन्द उद्योग पुनः सञ्चालन गरिने मन्त्री बडुको भनाइ थियो। चालू आर्थिक वर्षभित्रै यो काम सम्पन्न गर्न आवश्यक कानून, कार्यविधि, नियमावली बनाउने र लगानीको ढाँचा तयार गर्ने दिशामा मन्त्रालय अगाडि बढेको छ। मन्त्री बडुले भन्नुभयो, सरकारले निजी क्षेत्रसँगको साझेदारीमा उद्योग सञ्चालन गर्दै रोजगारी सिर्जना तथा निर्यात प्रवर्धनलाई प्राथमिकता दिएको पनि मन्त्री बडुले बताउनुभयो।
सरकारले निर्यातमा अनुदान दिने सम्बन्धी कार्यविधि संशोधनको गृह कार्य अघि बढ़ाएको छ। विभिन्न वस्तु निर्यातमा दिँदै आएको नगद अनुदानको न्यूनतम सीमा 4% राखेर निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि संशोधन गर्ने मस्यौदा तयार पारिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्ष 2079-80 बजेटमा गरिएको नगद अनुदान 8% पुर्याउने घोषणा कार्यान्वयन गर्न मन्त्रालयले मस्यौदा बनाएको जनाएको छ। मन्त्रालयले विभिन्न 29 वस्तुले अनुदान पाउने गरी कार्यविधि संशोधनको मस्यौदा बनाई अर्थ मन्त्रालयमा पेश गरियो। मन्त्रालयका अनुसार निर्यात मूल्यमा नगद अनुदान पाउने सूचीमा समावेश 29 वस्तुले 4-5% अनुदान पाउनेछन्। बजेटमा घोषणा गरिएको सूचना प्रविधिमा आधारित र बिजनेस प्रोसेस आउटसोर्सिङ सेवाले भने अनुदान नपाउने गरी कार्यविधिको मस्यौदा गरिएको मन्त्रालयले जानकारी दिएको छ। सामूहिक ट्रेडमार्क पाउने वस्तुमा नगद अनुदानको अंश बढ़ने देखिएको छ। निर्यातमा अनुदान पाउने अधिकतम सीमा 8% बजेटले तय गरेको छ। सरकारी अनुदानले निर्यात बढ़ाउनु पर्ने र त्यसैका आधारमा 8% पुर्याउने गरी कार्यविधि बनाएको मन्त्रालयले जानकारी दिएको छ। हाल कार्यान्वयनमा रहेको कार्यविधिमा वस्तु निर्यातमा 50% भ्यालु एडिसन देखिएमा 5% नगद अनुदान दिने व्यवस्था गरिएको छ।
राजस्वको दर हेरफेर, राजस्वको नयाँ क्षेत्र पहिचान एवं चुहावट नियन्त्रणका लागि गठित राजस्व परामर्श समितिले आफ्नो अध्ययन जारी राखेको छ। राजस्व परामर्श समितिले गरिरहेका पछिल्ला कामहरूका सम्बन्धमा हामीले राजस्व परामर्श समितिका अध्यक्ष एवं नेपाल सरकारका पूर्व सचिव महेश दालसँग कुराकानी गरेका छौं।
संसारभरि हेर्नुभयो भने चाहिँ धेरै देशहरूले सरकारको राजस्व नीति र कर प्रणाली सुधारको लागि चाहिँ विभिन्न खालको मेकानिजम बनाएको छ संयन्त्रहरू। त्यसमध्ये पनि धेरै देशहरूले परामर्श समिति जस्ता परामर्श अथोरिटी होइन एडभाइजरी बडीहरू बनाएको। त्यही क्रममा नेपालमा पनि पहिलो बजेट 2008 आउँदाखेरि नि ट्यारिफ बोर्ड बनाएर हामीले निजी क्षेत्रका सुझावहरू संकलन गर्ने काम त्यसै बेला थालेका थियौँ। त्यसलाई निरन्तरता दिँदै 56 चाहिँ त्यही क्रम जारी रह्यो र 56 अस्थायी रूपमा चाहिँ बजेट आउनुभन्दा अगाडि 2-3 महिना अगाडि सरकारले अस्थायी रूपमा राजस्व परामर्श समिति बनाउने गर्थ्यो। त्यसले अध्ययन अनुसन्धान गरेर छलफल सम्वाद गरेर सरकारलाई एउटा प्रतिवेदन बुझाउँ थियो। त्यसको लागि टेकेर सरकारले आफ्नो राजस्व नीति र करका दरहरूमा परिवर्तन, प्रशासनमा गर्नुपर्ने राजस्व प्रशासन गर्नुपर्ने सुधारका कुराहरू अगाडि बढाउँथ्यो। पछि आएर चाहिँ के भयो भने यो अलि स्वायत्त निकाय बनाउनुपर्छ र यसका सुझावहरू पनि अलि एकाडेमिक खालका त्यस्तै आउन् भन्ने मनसायले सरकारले क्षेत्र साल माघ 20 नेपाल राजस्व परामर्श विकास समिति गठन आदेश जारी गर्यो र त्यो गठन आदेशलाई टेकेर नेपाल सरकारबाट 77 भाद्र 1 चाहिँ नेपाल राजस्व परामर्श समिति स्वायत्त संस्थाको रूपमा स्थापना भयो। यसले माननीय अर्थमन्त्रीज्यूलाई चाहिँ प्रतिवेदन बुझाउने गर्छ र अहिले हामी करिब 2 अनुभव छ। 2 प्रतिवेदन हामीले सरकारलाई मूल प्रतिवेदन बुझायौँ। त्यसको अतिरिक्त हामी अध्ययन अनुसन्धानको कार्यमा फोकस गरिरहेका छौँ।
जस्तो अब अभ्यास चाहिँ अस्थायी रूपमा केही महिनाका लागि बजेट निर्माण हुनुभन्दा पहिला चाहिँ त्यो हुन्थ्यो, अहिले हामी स्थायी रूपमा एउटा
56 त्यो क्रम जारी थियो। क्षेत्रपछि मात्रै स्थायी संरचनाको रूपमा अलगै कार्यालय, अलगै संरचना, कर्मचारी राखेर हामीले स्थायी संयन्त्र बनायौँ।
स्थायी संयन्त्र बनिसकेपछि जसरी अस्थायी ढंगले बजेट बन्नुभन्दा 2-3 महिना अगाडिको जुन अभ्यासहरू हुन्थ्यो, अब यो स्थायी भइसकेपछि त यसका कार्य प्रकृतिहरू पनि फरक होला। अहिले चाहिँ कसरी अगाडि बढिरहेछ यो परामर्श समिति?
यसको मुख्य उद्देश्य भनेको नेपाल सरकारलाई राजस्वको नीति, करका दरहरूमा गर्ने परिवर्तन र राजस्व प्रणालीको विकास र राजस्व प्रशासनमा गर्नुपर्ने सुधार यी विषयहरूमा लक्षित रहेर चाहिँ यसले सरकारलाई प्रतिवेदन बुझाउँछ। मूल प्रतिवेदन हामी विगत 2 हामीले वैशाखको मसान्ततिर बुझाएका थियौँ। त्यो हुँदाखेरि जेठ 15 बजेट आउने हुँदा सरकारलाई पर्याप्त त्यो अध्ययन अनुसन्धान गर्ने र त्यो त्यसमा खोतल्न समय रहेन। त्यसैले यो वर्षदेखि हामीले मोडालिटी चेन्ज गरेर यो चाहिँ चैत मसान्तमै सरकारलाई सरकारलाई प्रतिवेदन बुझाउँछु। त्यसो भने डेढ महिनाको समय सरकारलाई रहन्छ, हाम्रो प्रतिवेदनमा सिफारिस भएका सुझाव दिएका कुराहरूलाई सरकारले ग्रहण गर्छ र आफ्नो नीति र कार्यक्रममा समावेश गर्छ। अब यही क्रममा चाहिँ अब यो त मूल काम हो, तर यसको अतिरिक्त हामी वर्षैभरि कन्सल्टेसन गर्छौँ, संवाद गर्छौँ, छलफल गर्छौँ, अध्ययन गर्छौँ, अनुसन्धान गर्छौँ, त्यसै गरी विभिन्न निजी क्षेत्रका व्यक्तिहरूका सुझावहरू सङ्कलन गर्छौँ, विभिन्न उपसमिति बनाएर चाहिँ आगामी वर्षको राजस्व नीति र कर सुधार कसरी गर्नुपर्छ संवाद गर्छौँ, वर्षैभरि हामी इङ्गेज हुन्छौँ र त्यसले चाहिँ ती वर्षैभरि गरेका छलफल, संवाद, अध्ययन, अनुसन्धान, परामर्श र सुझाव सङ्कलन गर्छौँ। देशभरि जान्छौँ हामी, सातै प्रदेशको राजधानीमा पुगेर हामी चाहिँ क्षेत्रका प्रादेशिक संस्थासँग छलफल गर्छौँ, केन्द्रमा सङ्घीय तहका निजी क्षेत्रका एफएनसिसिआई, सिएनआई चेम्बर, एफएनसिएसआई जस्ता ठुला अर्गनाइजेसनसँग बसेर छलफल गर्छौँ। थुप्रै वस्तुगत सङ्घहरू छन्, तिनीहरूसँग हामी संवाद गर्छौँ र हामीलाई निजी क्षेत्रले चाहिँ लिखित रूपमा, मौखिक रूपमा सुझावहरू दिनुहुन्छ। यी सबै र अनि त्यसको अतिरिक्त हामी चाहिँ के एरियाहरूमा खास गरिकन अन्तशुल्क, आयकर, मूल्य अभिवृद्धि कर र भन्सार राजस्व चौर नियन्त्रण यी विषयहरूमा चाहिँ हामी उपसमिति गठन गरेर पनि फिडब्याक लिन्छौँ। यी सबै कुराको निचोड जे आउँछ त्यसलाई चाहिँ हामी नेपाल सरकार समक्ष चाहिँ प्रतिवेदन प्रस्तुत गर्छौँ र त्यसले चाहिँ आगामी वर्षको राजस्व नीतिमा के सुधार गर्नुपर्छ, के समावेश गर्नुपर्छ, करका दरहरू कसरी परिवर्तन गर्नुपर्छ, कर प्रशासन कसरी सुधार गर्नुपर्छ, सरकारले गरेका कुराहरूमा कहाँ कहाँ चाहिँ कमी कमजोरी रहे, राजस्व सन्दर्भमा त्यहाँ गर्नुपर्ने सुधारहरूको सन्दर्भमा वृहत प्रतिवेदन चाहिँ हामी सरकारलाई बुझाउँछौँ। त्यसलाई टेकेर सरकारले आगामी वर्षको नीति, राजस्व नीति र कर प्रशासन सुधारको क्षेत्रमा काम गर्छ। मूल रूपमा हामीले चाहिँ मुख्य काम भनेको चाहिँ हामीले अध्ययन अनुसन्धान हो, त्यसपछि गएर कन्सल्टेसनको प्रक्रियाबाट राय सङ्कलन गर्ने हो र सरकारलाई प्रतिवेदन प्रस्तुत गर्ने र खास गरिकन सरकारहरू चाहेका विषयहरूमा अध्ययन अनुसन्धान गर्ने, राय माग्ने कुराहरूमा हामी सरकारलाई ती रायहरू उपलब्ध गराउँछौँ। त्यसरी हेर्दाखेरि चाहिँ यो चाहिँ निजी र सरकारी क्षेत्रको राजस्वको सन्दर्भमा उपयुक्त संवाद मञ्च पनि हो, डायलग गर्ने फोरम पनि हो, होइन, सँगसँगै सरकारको चाहिँ रेभेन्यूको थिङ्क ट्याङ्क पनि यो हो। त्यो रूपमा विकास गर्न खोजिरहेछौँ हामी, लिइरहेछौँ नेपाल राजस्व परामर्श समितिलाई।
अब यो दुई वर्षको अभ्यासले चाहिँ कस्तो कुराको संकेत गरेको छ, यहाँहरूको प्रतिवेदनलाई सरकारले कसरी लिने गरेको छ र यसले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ? मूल रूपमा यहाँले जुन कुरा गर्नुभयो कि मूल्य वृद्धि करको, अन्तशुल्कको, भन्सारको, राजस्व चुहावको नियन्त्रण गर्दै अब कर प्रशासनलाई अथवा राजस्व प्रशासनलाई अझै प्रभावकारी बनाउने सन्दर्भमा,
अब यो चाहिँ हामीले विगतमा दुईटा प्रतिवेदन बुझायौँ। दुईटा प्रतिवेदन हाम्रो अनुभवले र विश्लेषण गर्दाखेरि करिब करिब 65-70% सिफारिसहरू चाहिँ सरकारले ग्रहण गरेको छ, ती सिफारिसहरूलाई बजेट र कार्यक्रमबाट एड्रेस गरेको छ सरकारले। यसो हुँदाखेरि अब हाम्रो अध्ययन प्रतिवेदन त वृहत अध्ययन प्रतिवेदन हो, त्यसो हुँदाखेरि 65-70%सम्मका सिफारिस समावेश हुनु भनेको चाहिँ सरकारको लागि राम्रो इनपुट हो भन्ने हामीलाई लाग्छ। आगामी दिनमा हामीले अझै यसलाई चाहिँ परिष्कृत गर्दै समय सापेक्ष, राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेश हेरेर अर्थतन्त्रलाई कसरी चलायमान बनाउन सकिन्छ, राजस्व प्रणालीलाई कसरी प्रभावकारी पार्न सकिन्छ, चुहावलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यी विषयहरूमा केन्द्रित रहेर हाम्रा अध्ययन अनुसन्धानहरू केन्द्रित छन्। त्यसै गरी तपाईँको यो नयाँ अनलाइन बिजनेस, डिजिटल इकोनोमीका कुराहरू, रियल इस्टेटलाई व्यवस्थापन गर्ने कुराहरू, यतातिर हाम्रो फोकस छ। जुन राजस्वका नयाँ क्षेत्रहरू हुन् ती क्षेत्रहरूमा प्रणालीगत विकास गर्ने र सम्भावनाको खोजी पनि गर्ने हामी कहाँ ठुलो अनौपचारिक क्षेत्र छ, त्यो अनौपचारिक क्षेत्रलाई कसरी औपचारिकरण गर्ने भन्ने पनि यो वर्षको हाम्रो अध्ययनको विषयवस्तु परेको छ। हामीले थुप्रै देशहरूसँग व्यापार सम्झौता गरेका छौँ, द्विपक्षीय सम्बन्धहरू हाम्रो सम्झौताहरू भएको छन्, त्योबाट हामीले कति लाभ लिन सकिरहेछौँ, हाम्रो राजस्व प्रणाली र अर्थतन्त्रले कति लाभ लिइरहेछ त्यो पनि हामी हेर्दैछौँ। त्यसलाई अहिले कन्टेम्पोररी इस्युहरू, समसामयिक विषयहरू के छन्, अन्तर्राष्ट्रिय कर प्रणाली कतातिर मुभ गरिरहेछ या त्यसले स्वरूप कसरी परिवर्तन भइरहेछ, नयाँ अर्थतन्त्रका क्रियाकलापहरू कता ओरिएन्ट भइरहेछन्, त्यसलाई हेरेर हामीले सरकारलाई प्रतिवेदन दिने यो वर्षको सोच छ हाम्रो। त्यसो हुँदा विगतमा हामीले दिएका प्रतिवेदनहरू करिब करिब 70% हाराहारीमा सरकारले त्यसलाई स्वीकार गरेको हुँदाखेरि हामीले गरेको काम चाहिँ त्यसको पुष्टि भएको छ र सँगसँगै यो वर्ष चाहिँ हामी अलिकति अघि भने जस्तै अलिकति नयाँ क्षेत्रहरू, सम्भावनाको खोजी गर्ने, अनौपचारिकलाई उपचारीकरण गरेर करका दायराहरू विस्तार गर्ने भन्ने सन्दर्भमा लक्षित छ। त्यसो हुँदाखेरि हाम्रो मूल उद्देश्य भनेको चाहिँ सरकारको राजस्व प्रणालीमा सुधार गर्ने, कर प्रणाली भएका बिजनेसेसहरूलाई सुधार गर्दै लैजाने, नयाँ क्षेत्र पहिचान गरेर सरकारको रेभेन्यू बेस बढाउँदै लैजानुपर्छ भन्ने मान्यतामा हामीले काम गरिरहेछौँ र सरकारले कुनै पनि अर्थ राजस्वको सन्दर्भमा कुनै विषय जान्न चाह्यो, कुनै विषय उसले चाहिँ यो अध्ययन गर्नु पर्यो भने हामी तत्काल गर्छौँ। हामी आफै पनि क्रियाशील छौँ, सँगसँगै हाम्रो समितिमा रोस्टर छ, यो विज्ञहरूको रोस्टर छ, संस्था र व्यक्तिहरूको रोस्टर छ, विज्ञ राजस्वसँग सम्बन्धित विज्ञहरूको, उहाँहरूलाई पनि हामी परिचालन गर्छौँ र एक प्रकारले एक्सपर्ट इन्स्टिट्युसनको रूपमा सरकारलाई राय सुझावहरू उपलब्ध गराउने गरी हामीले काम अगाडि बढाएछौँ। त्यसो हुँदाखेरि सरकारको यो चाहिँ एक प्रकारले राजस्वको सन्दर्भमा परामर्शदात्री निकायको रूपमा सरकारको चाहिँ अहिले भने जस्तै थिङ्क ट्याङ्कको रूपमा हामीले काम अगाडि बढाएछौँ।
उहाँ हुनुहुन्थ्यो राजस्व परामर्श समितिका अध्यक्ष एवं नेपाल सरकारका पूर्व सचिव महेश दाल हामीसँग कुराकानी गर्नुहुँदै। हवस् त, आर्थिक नेपाल कार्यक्रम आजलाई यति नै। कार्यक्रमबाट हामी सबै बिदा हुन्छौं। नमस्कार।